الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله میرے مدنی چینل کے ناظرین، الحمدللہ مدنی چینل گھر بیٹھے علم دین کی برکتیں پہنچاتا ہے، علم دین کی خوشبوئیں پہنچاتا ہے، اور آج بھی ہم گھر اور معاشرے پروگرام میں جو ٹاپک لائے ہیں وہ ہے سنت کی خوشبو۔ جی جی بالکل، جس آقا کریم علیہ الصلاۃ والسلام کا ہم جشن ولادت مناتے ہیں ان کے طریقوں پر بھی تو عمل کریں گے نا، ان کی زندگی کو بھی تو فالو کریں گے۔ پھر آقا کریم علیہ الصلاۃ والسلام کی مبارک زندگی کے ہر ہر پہلو، یعنی کہ امتیوں کے لیے ایک تربیت ہے، درس گاہ ہے، اور آقا کریم علیہ الصلاۃ والسلام نے پریکٹیکل کر کے ہمیں کتنی چیزیں دکھا دی۔ یعنی علماء فرماتے ہیں نا کہ بندہ اپنا بہت سارا عمل اچھی اچھی نیتوں کے ساتھ سنتوں پر عمل کر کے گزارے تو اس کا وہ وقت نیکیوں میں گزرتا رہے گا، کھائے سنت کے مطابق، چلے سنت کے مطابق، بیٹھے سنت کے مطابق، جوتا پہنے اتارے سنت کے مطابق، گھر میں داخل ہو گھر سے نکلے تو سنت کے مطابق، سواری پر سوار ہو تو دعائیں پڑھے، سفر کی سنت ہے۔ یعنی سنتوں کی تو خوشبوئیں ایسی ہیں کہ اگر اس پر عمل کر لیا تو ہماری اپنی ذات، ہمارا اپنا گھر اور پورا معاشرہ سنتوں کی خوشبو سے مہک جائے گا۔ تو ہم اپنے پروگرام کو آگے لے کر چلیں گے، ہم سوال بھی کرتے ہیں۔ سوال کرنے سے پہلے پیارے پیارے مبلغین کا تعارف، یہ ہمارا ایک فارمیٹ ہے، تعارف کے محتاج تو نہیں ہوتے ہیں، لیکن آج جو مبلغین ہمارے ساتھ ہیں، ہمارے قربان مدنی بھائی ہیں، راشد نور مدنی بھائی ہیں، دونوں مبلغین کو مرحبا کہتے ہیں۔ بہت پیاری درود پاک کی فضیلت بھی عرض کرتا ہوں۔ پیارے آقا مدینہ والے مصطفیٰ صلی اللہ علیہ وسلم کا فرمان شفاعت نشان ہے، بے شک اللہ تعالیٰ نے ایک فرشتہ میری قبر پر مقرر فرمایا ہے جسے تمام مخلوق کی آوازیں سننے کی طاقت عطا فرمائی ہے، بس قیامت تک جو کوئی مجھ پر درود پاک پڑھتا ہے تو وہ مجھے اس کا اور اس کے باپ کا نام پیش کرتا ہے، کہتا ہے فلاں بن فلاں نے آپ صلی اللہ علیہ وسلم پر درود پاک پڑھا ہے، اس کا نام بمائے ولدیت بارگاہ رسالت صلی اللہ علیہ وسلم میں پیش کیا جاتا ہے۔ تو کیا بات ہے، علماء کرم فرماتے ہیں یہاں یہ نقطہ بھی انتہائی ایمان افروز ہے کہ قبر منور پر حاضر فرشتے کو اس قدر زیادہ قوت سماع دی گئی ہے کہ وہ دنیا کے کونے کونے میں ایک ہی وقت کے اندر درود شریف پڑھنے والے لاکھوں مسلمانوں کی انتہائی دھیمی آواز بھی سن لیتا ہے، اور اسے یہ غیب کا علم بھی عطا کیا گیا ہے کہ وہ درود پاک پڑھنے والوں کے نام بلکہ ان کے والد صاحبان تک کے نام جان لیا کرتے ہیں۔ جب خادم دربار رسالت کی قوت سماعت اور علم غیب کا یہ عالم ہے تو پھر پیارے آقا صلی اللہ علیہ وسلم کے اختیارات اور علم غیب کی شان کیا ہوگی، وہ کیوں نہ اپنے غلاموں کو پہچانیں گے اور کیوں نہ ان کی فریاد سن کر اللہ کی مدد سے ان پر کرم فرمائیں گے۔ تو میرے مدنی چینل کے ناظرین، خوب درود و سلام پڑھنا چاہیے، خوب درود و سلام پڑھنا چاہیے، درود و سلام کی اپنی ایک برکتیں ہیں۔ صلوا علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم۔ چلتے ہیں پیارے پیارے مبلغین کی طرف۔ راشد نور مدنی بھائی، سنت، جب سنت کا ایک لفظ آتا ہے تو ایک تعداد کے ذہن میں شاید یہ بھی ہوگا ٹھیک ہے عمل کر لیں تو ثواب، نہ کر لیں تو کوئی گناہ نہیں، تو ٹھیک ہے گناہ ثواب اپنی جگہ، لیکن ایک تو اس میں محبت کے تقاضے انشاءاللہ آپ دونوں بتائیں گے، اور یہ بھی ہے کہ اس میں کچھ اگر سائنس یا طبی فوائد وہ بھی بتائیں گے۔ سب سے پہلے بتائیے کہ اللہ پاک کا پاک کلام سنت سے متعلق کیا ارشاد فرماتا ہے۔
بسم اللہ الرحمن الرحیم۔ ایک مسلمان کے لیے جس طرح اللہ رب العزت پر ایمان لانا ضروری ہے، اسی طرح اس کے لیے نبی پاک علیہ السلام پر اور اللہ تبارک و تعالیٰ کے سارے رسولوں پر، کتابوں پر اور جنت و دوزخ پر ایمان لانا یہ بھی ضروری ہے۔ نبی کریم علیہ الصلوۃ والسلام کے قول، فعل اور عمل جو امت کے لیے یقیناً رہنما ہیں، آپ علیہ الصلوۃ والسلام کی مبارک زندگی ہمارے لیے مشعل راہ ہے۔ زندگی کے کسی بھی موقع پر ایسا نہیں ہے کہ شریعت کی طرف سے ہماری رہنمائی نہیں کی گئی یا نبی کریم علیہ الصلوۃ والسلام نے ہماری اس معاملے میں رہنمائی نہیں فرمائی بلکہ اگر قرآن پڑھا جائے، احادیث کریمہ کو دیکھا جائے، صحابہ کرام کی زندگیوں کو دیکھا جائے، سرکار دو عالم علیہ السلام کی مبارک سیرت کا مطالعہ کیا جائے، تو ہمیں تقریباً زندگی کے معاملات میں رہنمائی مل جاتی ہے. کیوں رہنمائی نہ ملے؟ اللہ پاک نے خود آقا کریم علیہ السلام کی مبارک زندگی کو امت کے لیے رول ماڈل بیان فرمایا ہے. ارشاد فرمایا لَقَدْ كَانَ لَكُمْ فِي رَسُولِ اللَّهِ اُسْوَةٌ حَسَنَةٌ، بے شک رسول اللہ کی مبارک زندگی میں تمہارے لیے نمونہ حیات ہے. یعنی جو کچھ زندگی تم نے گزارنی ہے تو اس میں رول ماڈل نبی کریم علیہ السلام کی مبارک زندگی کو بنایا جائے. بحثیت شوہر آپ کیسے تھے، بحثیت باپ آپ نے بچوں کی تربیت کیسے فرمائی، اور بحثیت تاجر تجارت کے کیا اصول آپ نے امت کو عطا فرمائے. اسی طرح اولاد ہونے کی حیثیت سے آپ نے بی بی حلیمہ سعدیہ اور ان کے شوہر سیدنا حارث رضی اللہ تعالیٰ عنہ جو آپ کے رضائی والدین ہیں، ان کا ادب و احترام کر کے اور پھر ماں باپ کی عظمت و تقدس کو بیان کر کے امت کی جو رہنمائی فرمائی، یقیناً یہ ساری چیزیں ہمارے لیے مشعل راہ ہیں. یہاں تک کہ آپ دیکھیے کہ اللہ پاک کی عبادت بھی اگر نبی کریم علیہ السلام کے طریقے کے مطابق نہ کی جائے تو وہ عبادت بھی قبول نہیں کی جائے گی. سرکار دو عالم علیہ السلام نے اپنے صحابہ سے فرمایا صلو کما رأیتمونی اصلی، اے میرے صحابہ نماز ایسے پڑھو جیسے مجھے نماز پڑھتے ہوئے دیکھتے ہو. یعنی عبادت رب کی ہے، لیکن وہ عبادت قبول تبھی ہوگی جب نبی کریم علیہ السلام کے طریقے کے مطابق ہوگی. ورنہ قرآن کریم میں تو واضح فرما دیا گیا اقیم الصلاۃ، نماز قائم کرو، لیکن نماز قائم کرنی کیسے ہے، نماز کے شرائط، نماز کے فرائض واجبات کا خیال کیسے رکھنا ہے، نماز پڑھنے کا طریقہ کیا ہونا چاہیے، یہ تو قرآن نے بیان نہیں کیا. اسی طرح آتو زکاة قرآن نے فرمایا، لیکن زکوٰۃ کے احکامات کیا کیا ہیں، یہ تو ہمیں سنت بتاتی ہے. اسی طرح فرمایا اتم الحج والعمرۃ للہ، اللہ کے لیے حج کرو، اللہ کے لیے عمرہ کرو. اب حج کرنا کیا ہے، آقا کریم علیہ السلام نے حج کر کے امت کو بتا دیا. اچھا اسی طرح پھر دیکھیے نبی کریم علیہ السلام کی سنت پر عمل کے بغیر بندہ اللہ کا پیارا نہیں بن سکتا. لاکھ اللہ کی عبادت کوئی کرتا رہے، کوئی نمازیں پڑھے، قرآن پڑھے، حج کرے، زکاتیں دے، خیرات کرے، کچھ بھی نیک اعمال کرتا رہے، لیکن نبی پاک علیہ السلام کی اگر اتباع وہ نہیں کر رہا، اگر وہ آقا کریم علیہ السلام کے بتائے ہوئے طریقوں کے مطابق زندگی نہیں گزار رہا، تو اللہ کا محبوب نہیں بن سکتا. جیسے یہود و نصارہ اس وقت کے جو تھے، تو جب ان کو کہا گیا کہ نبی پاک علیہ السلام پر ایمان لے کر آؤ اور آقا کریم علیہ السلام کو اللہ کا آخری نبی مانو، اگر تم نے یہ بات نہیں مانی تو جہنم میں جاؤ گے، اللہ ناراض ہوگا، تو ان کا یہ دعویٰ تھا. دعویٰ کیا تھا؟ نحن ابناء اللہ واحباؤ. وہ کہا کرتے ہم تو اللہ کے بیٹے ہیں، اللہ کے محبوب ہیں. یعنی دعویٰ یہ تھا کہ اللہ تعالیٰ کے ہم چونکہ پیارے ہیں، لہذا اللہ ہمیں تو جنت میں ہی داخل کرے گا، جہنم میں نہیں داخل کرے گا. تو ان کا رد کیا گیا قرآن کے اندر، اور اپنے حبیب علیہ السلام کی مبارک زبان سے رب نے اپنا فرمان ان تک پہنچایا. فرمایا قل ان کنتم تحبون اللہ فاتبعونی، اے پیارے حبیب تم فرماؤ اگر تم اللہ سے محبت کرتے ہو تو فاتبعونی، میری پیروی کرو، میرے طریقے پر چلو. تو پھر ہوگا کیا، فرمایا دو انعام ملیں گے، یحببکم اللہ ویغفر لکم ذنوبکم. پہلا انعام تو یہ ملے گا کہ اللہ تمہیں اپنا محبوب بنائے گا، دوسرا انعام یہ ملے گا تمہارے گناہوں کو بخش دے گا. یعنی اب تو تم یہ کہتے ہو کہ ہم اللہ کے محبوب ہیں، اللہ کی طرف سے تمہارے پاس کوئی سند نہیں، کوئی دلیل نہیں، کوئی بات نہیں، نہ سابقہ آسمانی کتابوں میں، نہ قرآن کے اندر کہ تم اللہ کے محبوب ہو. لیکن ہاں، اگر تم نبی پاک علیہ السلام کی اتباع کرو گے تو پھر تمہارے پاس سند آ جائے گی قرآن کی طرف سے بھی کہ اللہ تمہیں اپنا محبوب بنا لے گا، تمہارے گناہوں کو بھی بخش دے گا. تو نبی پاک علیہ السلام کی سنت، آقا کریم علیہ السلام کا طریقہ، اس کے مطابق اگر عمل کیا جائے گا تو یقیناً بندہ اللہ کا پیارا بنے گا. ورنہ نبی پاک علیہ السلام کی سنت کو اگر اختیار نہیں کیا جائے گا تو پھر عبادتیں کسی کام نہیں آئیں گی. شیطان بھی بڑی عبادتیں کرتا ہے اور کرتا تھا، اور بھی بہت سارے لوگ ایسے ہیں غیر مسلم، کیا وہ اچھے کام نہیں کرتے؟ بہت کرتے ہوں گے، لیکن کیا نبی پاک علیہ السلام کو جب تک انہوں نے اپنا آقا مولا نہ مانا، نبی پاک کی محبت کو دل میں بسا کر جو آپ کا ایک پیغام تو اسے تسلیم کرتے ہوئے آپ کے طریقے پر نہ چلے، تو یہ ساری عبادتیں، سارے نیک اعمال، یہ کسی کام کے نہیں.
بے شک بے شک. میرے مدنی چینل کے ناظرین، سنت کی خوشبو ہماری ذات میں آ جائے، پھر ہمارے گھر میں آ جائے، پورے معاشرے میں پھیل جائیے، तो अमल तो करना पड़ेगा, इसलिए करना पड़ेगा कि बहुत सारे लोग कहते हैं हमें मालूम है। मालूम होना अपनी जगह है, लेकिन मालूम होना यानी इल्म है, तो इल्म पर अमल भी तो करना है ना। तो ये सोहबत से और ये होता है, मज़ीद हम आगे चलेंगे। लेकिन अपना कुर्बान मदनी भाई, सुन्नत की तारीफ डेफिनेशन क्या है?
बिस्मिल्लाहिर्रहमानिर्रहीम। जैसे कि सुन्नत की अहमियत के हवाले से राशिद भाई ने कलाम फरमाया, तो सुन्नत को थोड़ा समझना ज़रूरी है कि सुन्नत है क्या।
जी
देखिए, सुन्नत ये एक अरबी ज़बान का लफ्ज़ है।
सही।
हकीकत में सुन्नतुन कहा जाता है, और इसके जो उर्दू के माने हैं, लुगवी माने जिसे कहा जाता है, जो डिक्शनरी के अंदर लिखे हुए हैं, वो बात ये है कि सुन्नत का मतलब है तरीका। अब वो तरीका किसी का भी हो सकता है, किसी के भी तरीके को सुन्नत कहा जा सकता है अरबी के अंदर। अब वो तरीका अच्छा हो या बुरा हो, लेकिन वो तरीका है अरबी में सुन्नत। लेकिन जब इसको दीन इस्लाम की नज़र से देखा जाएगा, तो उलमाए दीन ने सुन्नत की ये तारीफ बयान फरमाई है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का कोई भी कौल, आप सल्लल्लाहु अलैहि वसल्लम का कोई फ़ैल या तकरीर, इसे सुन्नत कहा जा सकता है। ये सुन्नत, इन्हें सुन्नत कहा जाता है। कौल फ़ैल तकरीर से क्या मुराद है?
जी,
कौल का मतलब है गुफ्तगू,
सही,
कोई बात। फ़ैल का मतलब है कोई अमल, आप सल्लल्लाहु अलैहि वसल्लम ने कोई काम किया हो, करके दिखाया हो। और तकरीर का मतलब है आप सल्लल्लाहु अलैहि वसल्लम के सामने कोई काम किया गया और आप सल्लल्लाहु अलैहि वसल्लम ने उससे मना नहीं फरमाया, बल्कि सुकूत इख्तियार फरमाया। तो आप सल्लल्लाहु अलैहि वसल्लम का कोई भी कोई गुफ्तगू हो आप सल्लल्लाहु अलैहि वसल्लम की, या कोई अमल हो आप सल्लल्लाहु अलैहि वसल्लम का, या आपके सामने कोई काम किया गया हो आपने उससे मना नहीं फरमाया हो, उसे सुन्नत कहा जाता है। अब देखिए, इसके अंदर फ़राइज़ भी दाखिल हो गए,
सही,
इसके अंदर वाजिबात भी दाखिल हो गई, इसके अंदर जिन्हें अमूमी तौर पर सुनन और सुन्नतें कहा जाता है, वो तमाम की तमाम चीज़ें इसके अंदर दाखिल हो गई। जैसे कि राशिद भाई ने बयान फरमाया कि नमाज जब बंदा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के बताए हुए तरीक़ेकार के मुताबिक पढ़ेगा, तो नमाज क्या है? हुजूर सल्लल्लाहु अलैहि वसल्लम के अमल का नाम ही तो नमाज है।
सही।
हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने खड़े होने के बाद रुकू किया था, वो जो हम रुकू कर रहे हैं रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इस तरीके से किया था, तो हम कर रहे हैं।
सही।
तो इसमें फ़राइज़ भी दाखिल हैं, वाजिबात भी दाखिल हैं, सुनन भी दाखिल हैं, सब दाखिल होगा इसके अंदर। तो नमाज़ पढ़ना भी सुन्नत इस एतबार से कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का तरीका, वाजिबात भी इसमें आ गई कि देखें दाढ़ी मुबारक हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम की प्यारी प्यारी, ये सुन्नत है, ये वाजिब है, और दीगर जो सुनन है वो भी इसके अंदर आ गई। लेकिन जब सुन्नत का लफ्ज़ कहा जाता है, तो अमूमी तौर पर इससे मुराद वो अमल होता है जो फ़र्ज़ और वाजिब के मुकाबले में हो, यानी उसका ताल्लुक फ़र्ज से ना हो, फ़र्ज से कम दर्जा हो, यानी ऐसा ना हो कि अगर उसमें अमल नहीं करेंगे तो हराम है। जैसे फ़र्ज पे अमल ना करने का जो गुनाह होता है, जो वाइद होती है, वो सुन्नत की नहीं होती। सुन्नत से मुराद उमूमन ये लिया जाता है। तो उलमाए दीन ने ये बात इरशाद फरमाई है कि अगर ये तारीफ बयान की जाए इस सुन्नत की, तो फिर दो इसमें किस्में बनती हैं। नंबर एक ये है, उसे कहा जाता है सुननुल हुदा, और दूसरी है सुननुल ज़वाइद। सुननुल हुदा क्या है? रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने कोई काम बतौर इबादत इख्तियार किया हो तो वो सुनन हुदा कहलाती है। लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम ने कोई काम बतौर आदत इख्तियार फरमाया हो, बतौर आदत किया हो, जैसे सोना, जागना, चलना, फिरना, खाना पीना, बतौर आदत जिस काम को इख्तियार फरमाया हो, तो वो काम सुनन ज़वाइद के अंदर आती है। लेकिन याद रखें, हुज़ूर जाने आलम सल्लल्लाहु अलैहि वसल्लम की ज़िंदगी हमारे लिए नमूना हयात है,
बेशक,
और हमारी खुश नसीबी है। यकीन कीजिए, मुसलमानों की खुश नसीबी है। आप और जगह जाके देखें, थोड़ा सा बाहर निकल के देखें, हमें देखने की वैसे ज़रूरत भी नहीं है, तो वहाँ रोल मॉडल तलाश किया जा रहा है। कोई ऐसा मिल जाए, कोई ऐसा कोई ऐसी पर्सनैलिटी मिल जाए, कुछ ऐसी बातें मिल जाए कि वो अगर किसी शख्स के अंदर 100% लागू कर दी जाए, तो वो उसकी ज़िंदगी बाकमाल ज़िंदगी बन जाए, बेमिसाल ज़िंदगी बन जाए, हसीन और खूबसूरत ज़िंदगी बन जाए। और उस मुआशरे के लोग जब इसमें अमल करें, तो वो मुआशरा, वो सोसाइटी, खूबसूरत सोसाइटी और मुआशरा बन जाए। इसे कहा जाता है आदाब। जब आप आदाब के मुताबिक कुछ उसूल और कवानीन बना कर ज़िंदगी गुजारते हैं, तो आपकी ज़िंदगी खूबसूरत होती है, आपका कैरेक्टर अच्छा कैरेक्टर होता है, और आपका मुआशरा एक अच्छा मुआशरा बन जाता है। लेकिन हमारी खुशनसीबी ये है कि हमें अल्लाह तबारक व तआला ने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जैसी हस्ती हमें अता फरमा दी, जिनका चलना उठा लीजिए, उनका फिरना देख लीजिए, उनका बैठना देख लीजिए, उनका इयादत करने का अंदाज देख लीजिए, उनका गुफ्तगू करने का मामला देख लीजिए, उनका नमाज की अदायगी देख लीजिए, इबादत देख लें, मामलात देख लें, आप सल्लल्लाहु अलैहि वसल्लम का जो भी अंदाज देख लें, वो एक मुसलमान अगर अपनाता है, तो वो दुनिया के अंदर भी कामयाबियों के जीने चढ़ता चला जाता है और आखिरत में भी कामयाब होगा। सुन्नत की जो अहमियत है उसके पेश नजर में दो आपके सामने रिवायत अर्ज करता हूँ। आप सल्लल्लाहु अलैहि वसल्लम ने एक मकाम पर हजरत अनस रज़ियल्लाहु ताला अन्हु को इरशाद फरमाया, फरमाया कि अगर तुमसे हो सके कि सुबह शाम इस तरह करो कि किसी के लिए तुम्हारे दिल में कीना ना हो तो ऐसे ही करो। फिर फरमाया आगे, अब देखिए सुन्नत की अहमियत, फरमाया मन अहया सुन्नती, जिसने मेरी सुन्नत जिंदा की, फकद अहब्बनी, उसने मुझसे मोहब्बत, और जिसने मुझसे मोहब्बत की वो जन्नत में मेरे साथ हो।
सुभान अल्लाह।
एक और मकाम पर इरशाद फरमाया ना, मन अहब्ब सुन्नती फकद अहब्बनी वमन अहब्बनी काना माया फी जन्ना, जिसने मेरी सुन्नत से मोहब्बत की तो उसने मुझसे मोहब्बत की है, और जिसने मुझसे मोहब्बत की वो जन्नत में मेरे साथ होगा। तो एक आशिक रसूल के लिए तो इतना ही काफी हो जाता है ना, उसको आप और चीजें बताते रहे समझाते रहे तो ठीक है, ये तो समझे बोनस में बोनस है, लेकिन उसके लिए इतना ही काफी। यार ये कमाल हो गया, मैं रसूल सल्लल्लाहु अलैहि वसल्लम की सीनत पर आ रहा हूँ, आपके चलने का अंदाज अपना रहा हूँ, आपने इबादत किस तरह की किस तरीके से की है वो तरीका अपना रहा हूँ, हुजूर का पड़ोस मुझे मिल रहा है, हुजूर का साथ जन्नत में मिल रहा है, ये तो हो गई अहमियत। एक और अहमियत दूसरे अंदाज से बयान की गई, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया अन निकाहु मिन सुन्नती, निकाह मेरी सुन्नत से, फमन रगीबा अन सुन्नती फलैसा मिन्नी, जिसने मेरी सुन्नत से एराज किया, मेरी सुन्नत से दूर हुआ, मेरी सुन्नत से मुंह फेरा, फरमाया फलैसा मिन्नी तो वो मुझसे नहीं है।
अल्लाह,
एक मुसलमान के लिए बात कितनी बड़ी बात है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि वो मुझसे नहीं है। तो इससे हमें अंदाजा हो जाना चाहिए कि सुन्नत पर अमल करना और सुन्नत की अहमियत एक मुसलमान की जिंदगी में कितनी ज्यादा है, उसकी दुनिया बेहतर बनाने के लिए और उसकी आखिरत बेहतर बनाने के लिए।
मेरे मदनी चैनल के नाजरीन, वाकई ये दुनिया का भी तकाजा है। आज लोग जो है वो दुनिया में किसी की सक्सेस स्टोरी सुनते हैं, समझते हैं, देखते हैं, दुनियावी तौर पर देखते हैं बड़ी तरक्की की, किसी के हुस्न जमाल से मुतासर होते हैं, खूबसूरती से, ब्यूटी से, किसी की ताकत से, किसी की सखावत से, किसी के पैसे से, किसी के इख्तियार से, यानी देखता है ना बंदा कि इसके अंदर यार ये क्वालिटीज़ है, तो उसको रोल मॉडल बनाते हैं। आका करीम अलैहिस्सलाम की मुबारक ज़िंदगी में तो क्या नहीं है, क्या नहीं, इनसे कामयाब तरीन इंसान ना कोई हुआ है ना होगा। कैसी हस्ती हैं कि सहाबा किराम आलम रिदवान नाम पर जान कुर्बान कर दिया करते थे, जान कुर्बान करने के लिए तैयार रहा करते थे, देख कर रोते थे हुस्न जमाल मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम कैसा कि आकर गम ज़्यादा देख ले गम दूर हो जाए, तो और इख्तियार देख लें दो खजानों की चाबियाँ अल्लाह पाक ने अपने महबूब के दस्ते कुदरत में दे दी है। महबूब खुदा हैं, मालिक जन्नत हैं, तो मोहब्बत का तकाजा तो यही है ना। तो रोल मॉडल बनाने का मकसद क्या है कि जिसको बंदा रोल मॉडल बनाता है उसको फॉलो करता है। आका करीम अलैहिस्सलाम ने तो हर मामले में हमें अमल करके दिखा दिया। फिर एक मोहब्बत का भी तो तकाजा है ना कि जो कहते हैं ना कि जो कोई किसी का महबूब हो ना, तो मेरा महबूब इस तरह खाते थे तो मैं भी खाऊं, वो इस तरह सोते थे तो मैं भी सोऊं, वो इस तरह बातें करते थे मैं भी इस तरह बातें करूं, वो इस तरह चलते थे मैं भी इस तरह चलूं, तो सुन्नतें तो मौजूद हैं। और दावत इस्लामी के ये माहौल की खसूसियत है कि अल्हम्दुलिल्लाह बाकायदा सुन्नतें सिखाई जाती हैं, सुन्नतों पर अमल सिखाया जाता है, सुन्नतों की ये तहरीक एक आलमगीर तहरीक है ये। तो सुन्नतें जैसे हमारे मुबल्लिगीन ने बताया कि सुन्नतों पर अमल करेंगे तो फ़राइज़ तो अदा हो ही जाएंगे, वाजिबात अदा तो हो ही जाएंगे। राशिद नूर भाई, जैसे खुदा ना खास्ता शैतान भी तो अपना काम करता ही ना, किसी के जहन में आ गया सुन्नत सुन्नत करते हैं, फ़र्ज़ तो करते नहीं, खराब दोनों ने वजात कर दी कि नमाज भी पढ़ते हैं तो वो सुन्नत के मुताबिक।
मेरे जहन में और भी मिसालें हैं इसके हवाले से, मैं अर्ज करूँ कि ये जो लोग कहते हैं ना कि भाई देखिए सुन्नत सुन्नत पर तुम ज़्यादा करते हो, फ़राइज़ की तरफ तुम आते नहीं हो, हालांकि अगर थोड़ा सा ये गौर करें, जो बंदा सुन्नत का आमिल होगा तो फराइज तो लाजमी वो अदा करेगा।
क्या बात।
अब इसको यूं समझिए कि मिसाल के तौर पर जो शख्स असर से पहले की चार सुन्नतें पाबंदी से पढ़ने का आदि होगा, हालांकि ये गैर मौकदा सुन्नतें हैं,
ऐसे ही
ठीक है, लेकिन अगर कोई आदि होगा चार सुन्नतें पढ़ने की, क्या वो फराइज नहीं पढ़ेगा?
क्या बात है।
अगर कोई शख्स हर हफ्ते पीर शरीफ को रोजा रखेगा सुन्नत की नीयत से, क्या वो रमजान के रोजे नहीं रखेगा?
क्या बात है।
अगर कोई शख्स इनके जो सुन्नतें नमाज की हैं, नमाज की सुन्नतें, यानी एक तो पहले की सुन्नतें कबलियां हैं, एक बाद की जो सुन्नतें हैं, अगर वो पढ़ने का आदि होगा, क्या वो फराइज नहीं पढ़ेगा? तो ये एक शैतानी वसवसा है, यानी लोगों को दीन से दूर करने का आप यूं कह सकते हैं कि ये मुअस्सर तरीन एक तरीका है कि इनके दिल से नबी पाक अलैहिस्सलाम की मोहब्बत को निकाला जाए, माज़ अल्लाह, और इनको सुन्नत से दूर किया जाए, क्योंकि शैतान को भी ये पता है ये सुन्नत से चिमटा रहेगा ना, सुन्नत को मजबूती से थामा रहेगा, तो ये फराइज पर तो इससे ज्यादा पुख्तगी से अमल रहेगा। देखिए सुन्नतें एक होती है मुअक्कदा, एक होती है गैर मुअक्कदा। गैर मुअक्कदा सुन्नतें जो होती हैं, अगर ये बंदा भी पाबंदी से पढ़े तो यकीनन इंसान के लिए बायस अजर व सवाब है। सबसे बड़ी चीज के नबी पाक अलैहिस्सलाम को मुबारक तरीका था, आका करीम अलैहिस्सलाम का अमल था। और सुन्नत मुअक्कदा यानी कि जोहर से पहले की जो चार सुन्नतें हैं, इसी तरह जोहर के फर्जों के बाद की जो सुन्नतें हैं, मगरिब के फर्जों के बाद की जो सुन्नतें हैं, इशा के फर्जों की बाद की जो सुन्नतें हैं, ये सुन्नतें मौकदा कहलाती हैं, फजर से पहले की दो सुन्नतें हैं। तो अब इन सुन्नतें मौकदा को एक आध मरतबा अगर किसी ने तर्क कर दिया, इस तरह और कई सुन्नतें हैं वजू के अंदर, कई सुन्नतें मौकदा हैं, एक आध बार अगर तर्क कर दिया तो गुनाह नहीं लेकिन बुरा किया उसने, लेकिन अगर इसकी आदत बना ली तो अब ये गुनाहगार हो जाएगा अब तो, ठीक है। इसी तरह इबादत, अब मैं अगर इबादत पर रहूं, आपने जो खास तौर पर जो चीज उठाई कि फराइज वाजिबात और सुन्नतों की तरफ तवज्जो ना देना, अब देखिए कई इबादतें ऐसी हैं अगर वो सुन्नत के मुताबिक ना की जाएं तो वो इबादत करना ही जायज नहीं है। मिसाल के तौर पर तीन वक्त ऐसे हैं कि जिसमें नमाज पढ़ना मकरूह है, औकात मकरूह है जिसे हम कहते हैं, सूरज निकलने के बाद से लेकर 20 मिनट का कमोबेश वक्त होता है, एक वक्त ये आ गया, फिर सूर्य गुरूब होने से 20 मिनट पहले का वक्त आ गया, एक बिल्कुल जब सूर्य दरमियान में होता है जिसे अवाम जवाल का वक्त कहती है, ये जो तीन वक्त मकरू वक्त हैं, तो इसके अंदर क्या नमाज पढ़ना जायज है? मना है, बिल्कुल नहीं पढ़ सकते। रोजा रखना बजाते खुद इबादत है, लेकिन यही रोजा रखना ईद के दिन ये हराम है, नहीं रोजा रख सकते, ठीक है। अच्छा इसी तरह और बहुत सारी चीजें हैं, सफा मरवा के दरमियान दौड़ना यह सुन्नत है। अब जानबूझकर इस सुन्नत का जो तारीख है वो यकीनन नबी पाक अलैहिस्सलाम की सुन्नत पर अमल नहीं कर रहा। सहाबा किराम अलैहिम रिज़वान की जिंदगियों का अगर हम जायजा लेते हैं तो वो सुन्नत के किस कदर दीवाने थे, नबी पाक अलैहिस्सलाम की एक एक चीज को कोशिश करते थे हम इसको इख्तियार करें, अगरचे जरूरी नहीं था, वाजिब नहीं था, लेकिन मोहब्बत का तकाजा यही था कि अमल किया जाए। जिससे मोहब्बत होती है तो फिर उससे उसकी इताअत भी होती है, उसकी अदाओं को भी अपनाया जाता है। सैयदना अबू बकर सिद्दीक रज़ी अल्लाह तआला अन्हु नबी पाक अलैहिस्सलाम की सुन्नतों के बहुत दीवाने थे, एक एक चीज को देखते मिजाज रसूल से आशना थे, ठीक है। फिर हजरत अब्दुल्लाह इब्ने उमर रज़ी अल्लाह तआला अन्हु, ये तो खास तौर पर एक मशहूर इन मानाकर सहाबी रसूल थे कि आका करीम अलैहिस्सलाम की सुन्नतों को तलाश किया करते थे, किसी सहाबी से पता चले कि ये आका करीम अलैहिस्सलाम ने सुन्नत पर अमल किया है। आपके कई वाकयात हैं, एक मशहूर वाकया के सैयदना अब्दुल्लाह इब्ने उमर रज़ी अल्लाह तआला अन्हु किसी जगह से गुजर रहे थे, तो एक दरख्त थोड़ा ऊंचा दरख्त था लेकिन आप झुककर वहां से गुजरे।
क्या बात है।
तो किसी ने कहा हजरत झुककर क्यों गुजर रहे हैं, दरख्त तो इतना ऊंचा है। फरमाया कि दरख्त वाकई ऊंचा है लेकिन मैं आका करीम अली सलाम के साथ एक मरतबा यहां से गुजरा था तो उस वक्त दरख्त की शाखें नीचे थी, तो आका करीम अली सलाम झुककर गुजरे थे, मैं तो उसी अदाए मुस्तफा को अदा कर रहा।
क्या बात है।
एक मरतबा आका हजरत अब्दुल्लाह इब्ने उमर रज़ी अल्लाह तआला ऊंटनी पर सवार थे तो किसी दरख्त के गिर चक्कर लगाने लगे, फरमाया हजरत अब क्या हुआ, ये क्यों कर रहे हैं? फरमाया मैंने आका करीम अलैहिस्सलाम को यूं करते देखा था, मुझे नहीं मालूम क्या कर रहा हूँ, अदाए मुस्तफा को अदा कर रहा हूँ। हजरत उस्मान गनी रज़ी अल्लाह तआला अन्हु वुज़ू की हाजत पेश आई, वुज़ू करने के लिए पानी मंगवाया और तैयार बिल्कुल हो गए, उसके बाद वुज़ू करने से किया, वुज़ू करने के बाद मुस्कुराने लगे, तो किसी ने अर्ज की हुजूर क्यों मुस्कुरा रहे हैं? फरमाया इसी तरह आका करीम अलैहिस्सलाम को मैंने एक मरतबा वुज़ू करते हुए देखा था और देखकर आका करीम अलैहिस्सलाम भी उसके बाद मुस्कुराए थे, मैं तो उसी अदाए मुस्तफा को अदा कर रहा हूँ। यानी सहाबा किराम इन कामों में नहीं पढ़ते थे कि आका करीम अलैहिस्सलाम ने ये काम क्यों किया था, उनके लिए सिर्फ इतना काफी था नबी पाक अलैहिस्सलाम ने ये किया है बस काफी है।
क्या बात।
प्यारे आका अलैहिस्सलाम ने कुछ फरमा दिया बस ये काफी है। एक सहाबी रसूल आका करीम अलैहिस्सलाम की खिदमत में हाजिर थे, कुछ और सहाबा भी थे, तो प्यारे आका अलैहिस्सलाम ने उनके हाथ में सोने की अंगूठी देखी, अंगूठी आका करीम अलैहिस्सलाम ने उनके हाथ से उतारी और उतार कर फेंक दी, तो फरमाया कि ये जहन्नमियों का जेवर है सोना। तो बाद में आका करीम अलैहिस्सलाम जब तशरीफ ले गए तो लोगों ने कहा कि अंगूठी उठा लो, घर की किसी खातून को दे देना। फरमाया जिसको आका करीम अलैहिस्सलाम ने फेंक दिया है मैं उसको कभी भी नहीं
छोडूंगा,
क्योंकि आका करीम अलैहिस्सलाम ने इससे नापसंदीदगी का इजहार फरमाया है। तो ये हमारे सहाबा किराम का अमल था। फिर बुजुर्गान दीन का अमल भी इसी तरह ही था। ये सुन्नत की खुशबुओं से, ये खुशबूदार लोग थे कि इनकी खुशबुओं से जमाने महक उठे, मुआशरे महक उठे। और अगर मौजूदा दौर की बात करूं तो किबला अमीर अहले सुन्नत अमीर दावत इस्लामी का सबसे नुमाया वस जो पूरी दुनिया में इनकी पहचान वो है सुन्नत रसूल से मोहब्बत, सुन्नतों को आम करना, आका करीम अलैहिस्सलाम की सुन्नतों का प्रचार करना। और यही वजह है कि जो भी दावत इस्लामी से मुंसलिक होता है سنتوں کا دیوانہ بنتا ہے تو اس کے ساتھ ساتھ پھر فرائض واجبات کی تو پابندی اس کی ہو جاتی ہے۔
ماشاءاللہ کیا بات ہے میرے
مدنی چینل کے ناظرین، میں اس کرنا چاہ رہا تھا کہ دعوت اسلامی کا جو نام ہے دوسرا، اگر آپ غور کریں وہ کیا ہے، دعوت اسلامی کا دوسرا نام، دعوت اسلامی کا دوسرا نام ہے مسجد بھرو تحریک۔
اللہ،
اب مسجد بھرو، مسجد کس سے بھرتی ہے؟ مسجد تو نمازی سے بھرتی ہے، ایک افضل عبادت، فرض عبادت نماز۔ تو دعوت اسلامی کا اتنا بڑا نیٹورک ہے، اس کا دوسرا نام مسجد بھرو تحریک ہے، تو فرائض اور واجبات پہ عمل کروانے والے اگر الحمدللہ دعوت اسلامی والے نہیں ہوں گے تو پھر کون ہوگا؟ یعنی جو اتنی، جیسے راشد بھائی نے بیان کیا، اتنی بنیادی چیزوں کو جو ہے نا اتنا الحمدللہ اس طریقے سے اس کو پکڑا ہوا ہے، اس پہ عمل کرنے کی کوششیں کی جا رہی ہیں، جو کہ صحابہ کرام کا طرز عمل رہا ہے، تابعین کا طرز عمل رہا ہے، تو فرائض کی تو بات ہی الگ ہے نا۔
میرے مدنی چینل کے ناظرین، عموماً گھروں میں بچے کرتے ہیں، ہمارے یہاں بھی کرتے ہیں۔ اب جیسے امامہ شریف ہے، اب باندھانا تو قربان بھائی، جیسے میرے پوتے ہیں نا، امامہ باندھتے ہیں تو میں دادا جیسا امامہ باندھوں گا نا، تو یعنی کہ میں ابو جیسی کام کروں گا، بچیاں میں امی جیسا کروں، یعنی اپنے بچے ایک خوش ہوتے ہیں تو اس کو فالو کرنے کی کوشش کرتے ہیں۔ تو میرے مدنی چینل کے ناظرین، جیسے راشد نور بھائی نے بتایا یہ کہ صحابہ کرام علیہم رضوان کے ان آقا کریم علیہ الصلاۃ والسلام کی اداؤں کو ادا کرتے تھے کہ جو ریگولر عمل نہیں تھا، مستقل عمل نہیں تھا، کبھی دیکھ لیا، تو یہ محبت کے تقاضے ہیں کہ میں محبوب کی ادا کو ادا کر رہا ہوں۔ پھر کسی عاشق نے کہا نا کہ سنت پر عمل کرنے والا کیسا خوش نصیب ہے کہ جب جب وہ سنت پر عمل کرتا ہے تو تصور مصطفیٰ بھی تو بنتا ہے نا۔
اللہ،
میرے آقا اس طرح سوتے تھے، سبحان اللہ، میرے آقا اس طرح چلتے تھے، سبحان اللہ، جوتے پہننا، جوتے اتارنا، گھر میں آنا، گھر سے نکلنا، مسجد میں آنا، مسجد سے نکلنا، کھانا کھانا، یہ اچھا پانی پینا بیٹھ کر، سب یہ۔ ایک اور چیز ہے، میں اپنے مدنی چینل کے ناظرین سے بھی عرض کروں گا، دونوں مبلغین سے بھی عرض کروں گا، کہ اگر سنتوں کے کوئی طبی فوائد بتائے جائیں، سائنسی فوائد، صحت کے فوائد، تو بندہ بہت جلدی پک کرتا ہے۔ اب جیسے کم کھانا، یہ بھی سنت ہے، اور مقصد پانی بیٹھ کر پینا، یہ سنت، اور بہت ساری اس طرح کی ہے۔ تو اب اگر بتایا جائے کہ وہ کم کھائیں گے تو یہ ہے، تو ایسیڈیٹی نہیں ہوگی، تو آپ کا معدہ یوں رہے گا، تو یوں، اب ڈاکٹر بتائے، اور بڑے آپ انرجیٹک رہیں گے، اور زیادہ کھانے سے تو آپ بیمار ہو جائیں گے، اب اس کے جب سائنسی طبی فوائد، ہاں یار صحیح، امیر علیہ سنت فرماتے ہیں نا کہ عطار کی مان لو ورنہ ڈاکٹر کی فیس دے کے اس کی ماننا پڑے گی ہے۔ تو اسی طریقے سے اب پانی، جیسا لکھا ہے نا کہ پانی اگر کوئی کھڑے ہو کر پیئے، یوں دیکھا جائے تو وہ جائز ناجائز کی بات الگ ہے، لیکن اس کا ایک سائیڈ ایفیکٹ لکھا ہے نا کہ پانی بیٹھ کر پینا سنت ہے، اور اس کی حکمت یہ ہے کہ پانی دونوں گردوں میں جاتا ہے، کھڑے ہو کر پینے سے ایک گردے میں جاتا ہے، جس سے دوسرا گردہ فیل ہونے کا اندیشہ ہے۔ آج کل کتنی کڈنی پرابلم ہو رہی ہے، ڈائلسس پہ کتنے مریض جا رہے ہیں۔ دیکھیں ایک چیز یہ ہوتی ہے کہ کئی لوگوں کی ایک سوچ ہوتی ہے نا، تھاٹس، وہ ایک دم پازیٹیو نگیٹیو دونوں تارے چل رہی ہوتی ہیں۔ اب اللہ نہ کرے کوئی ڈائلسس کا مریض ہے، کوئی گردے کا مریض ہے، کسی کا گردے کڈنی پرابلم ہو گئی، ہاں آپ نے کھڑے ہو کر پانی پیا تھا، اس کا انجام ایسا ہوا، ایسا نہیں کرنا چاہیے، کبھی کسی کو ہٹ نہیں کرنا چاہیے، احتیاط کرنی چاہیے، مشیت الہی ہے، دعا کرنی چاہیے سب کے لیے۔ لیکن یہ لکھا ہے نا یہ کہ بیٹھ کر پانی پینے کا فائدہ اور کھڑے ہو کر پانی پینے کا نقصان، اگرچہ دیکھیں جائز ناجائز کی بحث اپنی جگہ ہے، ہاں زمزم شریف کھڑے ہو کر پئیں، وہی آقا علیہ الصلوۃ والسلام کی ادا کو ادا کر رہے ہیں۔ اپنا قربان مدنی بھائی، اور کچھ سنتوں کے کوئی سائنسی یا طبی فوائد کچھ آپ کو یاد ہوں تو؟
دیکھیں آپ نے جو سائنسی فوائد کی بات کی نا، اصل میں سائنس کی آپ بہت ریسرچ ہوئی ہے، بہت ریسرچ، یعنی سمجھے اس کے لیے پوری سیریز چاہیے ہمارے سلسلے میں بات کرنے کے لیے، کہ سائنس کی کیا ریسرچ ہیں کہ جب وہ نکلی اور پھر جب ان کا نتیجہ آیا، تو پھر اس میں 1400 سال پہلے رسول اللہ صلی اللہ علیہ وسلم کو جو انداز اور طریقہ کار اور جو آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا تھا، وہ بات پتہ چلی کہ اور یہ تو ہمیں 1400 سال پہلے ہمارے نبی بتا چکے ہیں، اس انداز کو تو 1400 سال پہلے ہمارے نبی صلی اللہ علیہ وسلم اختیار فرما چکے ہیں، اور ہمیں پتا ہے کہ حدیث کے ذریعے سے یہ یوز ہوتے تھے، یہ آرام فرماتے تھے، اس طرح چلتے تھے، یہ کھانے کا فرمایا، اس طرح رہنے کا فرمایا، اس طرح کرنے کا فرمایا، تو بڑا کمال ہے۔ آپ دیکھیں ہمارے جو مسلم کنٹریز ہیں، ایک آزمائش ہے، تکلیفیں ہیں، پرابلمس ہیں، غربت بھی ہے، لیکن آپ دیکھیں کہ جو نان مسلم کنٹریز ہیں ان میں ڈپریشن کا جو مرض ہے، مایوسی کا جو مرض ہے، وہ زیادہ ہے، مسلم کنٹریز میں کم ہے۔ اس کی وجہ کیا ہے؟ ایک آرٹیکل میں جو ہے نا ایک ڈاکٹر لکھتا ہے، وہ لکھتا ہے کہ میں نے اپنے جو کچھ تھے مریض، ان کو میں نے 5 وقت منہ دھلوایا، تو 5 وقت منہ دھلوایا تو میں دھلواتا تھا، तो मैंने फर्क महसूस किया कि वो जो डिप्रेशन के मरीज थे, 5 वक्त मुंह धुलवाने की वजह से उनका डिप्रेशन का मर्ज कम हो गया, इसी तरह मायूसी का मर्ज कम हुआ। इसी तरह एक डॉक्टर का बड़ा जबरदस्त वाक्य भी लिखा हुआ है कि वो एक जगह था, तो एक साहब वजू कर रहे थे, वजू में आप सर का मसा वगैरह करते हैं, हाथ फेरते हैं, क्या है क्या कर रहा है, नॉर्मली इस तरह कहाँ और जगह होता है, तो मुसलमान करते हैं, ये क्या कर रहा है, मुझे क्या कर रहे हो ये, अजी वजू कर रहा हूँ। अच्छा वजू कर रहे हो, ये कितने बार करते हो? रोजाना 5 बार करते हैं हम। तो कहने लगे कि तुम्हारे इलाके में पागल खाने कितने हैं?
अच्छा
अल्लाह, पागल खाने, अजीब सा सवाल है कि मैं वजू कर रहा हूँ, बात क्या चल रही है, पागल खाने के कैसे पता नहीं कोई होगा एक आध। अच्छा वो जो जो डॉक्टर बात कर रहा था, वो जिस मुल्क में होता है कि वहाँ बड़े पागल खाने, अब यहाँ मुसलमान को पता ही नहीं पागल खाने, दूर दूर तक नामो निशान कोई एक आध है तो है। तो कहने लगे फला किस मुल्क से ताल्लुक रखते हो जी? फला मुल्क से। कहने लगे आप लोग चूंकि मुसलमान हो, आप लोग चूंकि नमाज की अदायगी से पहले इस तरह वजू करते हो और यहाँ हाथ फेरते हो, तो जो इस तरह यहाँ गर्दन को तर रखे 5 मरतबा इसको तर करे, तो वो पागल होने से महफूज हो जाता है, इसलिए आपके मुल्क के अंदर पागल खाने का। अब देखें ये हुजूर जाने आलम सल्लल्लाहु अलैहि वसल्लम का अंदाज मुबारक था कि आप कैलूला फरमाया करते थे, जो दोपहर का वक्त है मुख्तसर टाइम पीरियड के लिए आराम फरमाया करते थे, ये कैलूला होता है। अब जो रिसर्च आ रही है ना सामने, बड़ी कमाल की रिसर्च आ रही है, बंदा हैरान रह जाए, स्पेशली जो स्टूडेंट्स हैं उनके लिए, कि वो जब पूरा सुबह जाते हैं, स्कूल जाते हैं, कॉलेज जाते हैं, यूनिवर्सिटीज जाते हैं, वहाँ से आते हैं, उसके बाद जब वो आके जब आते हैं पढ़ने के बाद, अब उनकी जो पूरा पढ़ा होता है 5 घंटे 6 घंटे, वो एकदम डिलीट ना हो जाए, ज़ाया ना हो जाए उन्होंने पढ़ा है, तो उसके लिए रिसर्च ये की थी कि आप थोड़ी देर के लिए आराम कर लें। जब आप चंद मिनट के लिए आराम करेंगे ना, उस वक्त में जितना आपने पढ़ा है वो कई गुना ज़्यादा स्पीड से रिवर्स होना शुरू हो जाएगा, यानी किसी से कहते हैं रिपीट होना, वो रिपीट होना शुरू हो जाएगा। उससे होगा ये कि एक चीज़ आप एक बार पढ़ते हैं ना, लेकिन उसी को आप 10 बार पढ़ लें, उसको 20 बार पढ़ लें, तो कैसी पक्की हो जाएगी। तो थोड़ी देर आराम करने से दिमाग के अंदर चूंकि वो नई नई मेमोरी थी ना, वो दोबारा बैकअप उसका होना शुरू हुआ, दोबारा वो वापस आ रही जा रही है, वापस आ रही जा रही है, उससे ये होता है कि वो चीज़ बहुत देर तक के लिए आपको याद हो जाती है, उसका ज़्यादा फायदा होता है। इसी तरह जो काम करने वाले हजरात हैं, जैसे ऑफिस ऑफिस में काम करते हैं, अपना वर्कशॉप वगैरह पर काम करते हैं, तो उनका ये है कि वो जब दोपहर का वक्त होता है, सुबह से काम कर रहे हैं, दोपहर तक थकावट सी हो जाती है, दिमाग जो है ना तख्लीकी सलाहियत उसकी कम हो जाती है बिल्कुल, तो उनको कहा जाता है कि आप उस वक्त के लिए थोड़ी देर के लिए आराम करें। उससे एक तो दिमाग तेज होता है, और दिमाग की जो वो सलाहियत थी, वो जो पुरजे थे जो बिल्कुल ना डाउन होना शुरू हो गए थे, वो दोबारा से रिन्यूएट होते हैं और दोबारा से काम करना शुरू कर देते हैं। ये कौन सा तरीका है? 1400 साल पहले आका नामदार सल्लल्लाहु अलैहि वसल्लम ने हमें करके दिखाया।
अच्छा, कैलूला के बारे में थोड़ी सी बात हो तो मुझे एक चीज याद आ रही है। अब देखिए कैलूला करना ये तो सुन्नत है ना, कैलूला का वक्त जो है जोहर की नमाज से कुछ पहले ये है। अच्छा, अब अरबी के अंदर ना 3 लफ्ज इसके लिए इस्तेमाल होते हैं, एक तो है फजर के फौरन बाद सोना, ये सुन्नत भी नहीं और मना भी किया गया, और आका करीम अलैहिस्सलाम ने खास तौर पर दुआ फरमाई है कि या अल्लाह मेरी उम्मत की सुबहों में बरकत नाजिल फरमा। तो फजर के बाद जो बंदा इबादत में मसरूफ रहता है, जिक्र अज़कार में मसरूफ रहता है, दुआ करता है, उसकी दुआ जल्दी कबूल होती है, और उस वक्त याद किया जाए तो रिसर्च भी यही बताती है कि उस वक्त बहुत जल्दी याद होता है, और खास तौर पर जो हाफिज़े कुरान होते हैं ना, उनका वक्त ये होता है सबक याद करने का। अब जिसने कुरान हिफ्ज किया हो या कुछ याद करने का जिसे हो ना प्रैक्टिकल, तो वो यकीनन इसको अच्छी तरह समझ सकता है। अच्छा, इसी तरह असर के बाद सोना पागलपन लाता है, ठीक है, रिसर्च भी ये बताती है कि इस वक्त का सोना मुनासिब नहीं। तो एक लफ्ज है हैलूला, हैलूला अरबी में कहते हैं फजर के बाद सोने को, फजर के बाद सोने को, और ये हैलूला कहने हैलूला हायल से है, यानी रोकना, हायल होना, क्योंकि ये सोना रिस्क और बंदे के दरमियान हायल होता है, इसलिए इसे हैलूला कहते हैं। और कैलूला, कैलूला ये है जवाल के वक्त सोना, यानी जोहर का जो वक्त होता है शुरू होने और जोहर की नमाज से पहले जो वक्त होता है थोड़ा सा, उस वक्त आराम करना, ये बंदे को क्या क्या फायदे मिलते हैं ये कुछ हमारे कुर्बान भाई ने बयान किए कि इससे मेमोरी भी तेज होती है और भी बहुत सारे फायदे हासिल होते हैं। और तीसरा असर के बाद सोना, असर के बाद सोने को अरबी में कहा जाता है ऐलूला, ऐलूला इल्ला से है बीमारी से। इस वक्त का सोना दिमागी तौर पर भी नुकसान दे, जिस्मानी तौर पर भी नुकसान दे, और हाफिजे के लिए भी नुकसान दे, क्योंकि ये एक तो बीमारी को लाता है, दिल की बीमारी को लाता है, सीने को तंग करता है, और इसी तरह और भी इसके कई नुकसान हैं कि पागलपन का अंदेशा रहता है, सारा रिवायात के अंदर है। तो आप देखिए कि एक सुन्नत पर अमल करने से फवायद कितने हैं, और इसकी मुखालफत करने से उन जगहों पर आराम करना या उस वक्त का इस्तेमाल करना जिसमें मना किया गया, आका करीम अलैहिस्सलाम की जो सुन्नत नहीं है तो उसके नुकसान कितने ज्यादा हैं।
मेरे मदनी चैनल के नाजरीन, हमारा प्रोग्राम शुरू होता है बातें करते करते माशाल्लाह आगे बढ़ते रहते हैं। सुन्नत की खुशबू बड़ी प्यारी खुशबू है, जैसे रोज़े के बारे में कि रोज़ा रखो सेहत याब हो जाओगे, ये तो आज दुनिया इस पर रिसर्च कर रही है। दुनिया रिसर्च कर रही है कि 14-15 घंटे फास्टिंग होनी चाहिए कि इसमें सेहत हो रही है। लोग मकसद जो लोग मुसलमान नहीं हैं वो भी इस चीज़ को अब अपने यहाँ नाफिज कर रहे हैं कि फास्टिंग होनी चाहिए, 12-14 घंटे खाली पेट रहना चाहिए, बहुत सारे फ़वाद आ रहे हैं। तो आका करीम अलैहिस्सलाम तो हर पीर को अपना योम विलादत मनाया करते थे रोज़ा रख कर, फिर रमज़ान के रोज़े ये, तो इसी तरह अपना खाना खाना, भूख से कम खाना खाना चाहिए। कहते ना ओवर ईटिंग, बहुत सारी बीमारियां जो है वो ओवर ईटिंग की वजह से हो रही है, जैसे सोने का बताया, सोने में बेतरतीबी। यानी एक देखें ना, लाइफ के अंदर डिसिप्लिन है, एक डिसिप्लिन है, हर चीज़ सुन्नत के मुताबिक ले लें, लाइफ के अंदर डिसिप्लिन आ जाएगा। मस्जिद में दाखिल होने की भी सुन्नतें हैं, जब मस्जिद में बंदा जाएगा तो अल्लाह का इबादत ही करेगा, अल्लाह का जिक्र ही करेगा। जैसे तिब्बी फवायद से मुतल्लिक बताया तो मेरे पास भी लिखा है कि सुन्नत और साइंस में मकसद लिखा है कि ज़मीन पर बैठकर खाना तनावुल करना सुन्नत है। इसकी साइंसी तहकीक ये है कि ज़मीन पर बैठकर खाने से खाना बेहतर तौर पर हजम होता है, क्योंकि ज़मीन पर बैठने से जिस्म ज़्यादा आरामदेह हालत में होता है। नीचे बैठकर खाने से कमर, रान और टांगों के उजलात में लचक पैदा होती है और दर्दों से निजात मिलती है। ज़मीन पर बैठकर खाना खाने से दिल की सेहत बेहतर होती है और दौरान खून भी बेहतर हो जाता है, यानी खून का जो दौरानिया है वो भी बेहतर हो जाता है, जिसके नतीजे में दिल की बीमारियों खुसूसन हार्ट अटैक का खदशा बहुत कम हो जाता है। अब देखिए, अब डॉक्टर की ये बात सुनकर, ये वाली जो डॉक्टर से मुराद एक तहकीक, साइंसी तहकीक, ज़मीन पर बैठ कर खाने के फ़वाद क्या हैं। यानी हर सुन्नत में हिकमत तो है ही ना, हर सुन्नत में हिकमत है। आका करीम अलैहिस्सलाम ने कर दिया, फ़ायदा ही फ़ायदा है, दुनिया में भी फ़ायदा, आखरत में भी फ़ायदा। लेकिन जब इस तरह के दुनिया में फ़वाद, ओ हार्ट अटैक से बच जाएंगे, ओ अच्छा अटैक नहीं होगा, दिल की बीमारियाँ ये वो, हाथ से खाना खाना नहीं है, तीन उंगलियों से खाना सुन्नत है, ये यूँ चम्मच से खाना जायज़ है, टेबल कुर्सी पर जायज़ है, लेकिन अगर कोई उज़र नहीं है। हाँ, कोई उज़र है तो अलग बात है, कोई बीमारी है, ज़मीन पर बैठ नहीं सकते, कोई ऐसा प्रॉब्लम या ऐसी कोई चीज़ है, चम्मच ही से खानी है, वरना सुन्नत, तीन उंगलियों से खाना सुन्नत है। फिर खाने के बाद जो ना उंगलियां चाटना, यानी इसके इतने फ़वादे हैं, खाना डाइजेस्ट हो जाता है। आजकल मैदे की प्रॉब्लम, हार्ट प्रॉब्लम, तो कहीं ऐसा तो नहीं कि सुन्नतों से दूरी हमें बीमारियों की तरफ भी लेकर जा रही है। खड़े खड़े पानी पी रहे हैं, कोल्ड ड्रिंक खड़े खड़े पी रहे हैं, चाय खड़े खड़े पी रहे हैं। फिर सुन्नतों के साथ एक लफ्ज़ लिखते हैं, सुन्नतें और आदाब। तो अभी एक रिस्क का एहतराम, कोल्ड ड्रिंक बचा दी, चाय बचा दी, फेंकने में जा रही है, तो इस तरह बहुत सारी बेहतियातियाँ हैं। तो हम सुन्नत पर अमल करेंगे, सुन्नत पर अमल करने की अजमत ही अजमत है, अजमत ही अजमत है। मैं तो ये अर्ज़ करूँगा अपने मदनी चैनल के नाजरीन को, घर और मुआशरा है, फैमिली भी कहीं बैठे हुए देखते हैं, इस्लामी भाई इस्लामी बहनें, बूढ़े बच्चे सब घर में फैमिली मेम्बर्स होते ही हैं, बाकायदा रूटीन बनाइए। बल्कि मैं अर्ज़ करूँगा कि घर में सुन्नतों का दर्स दीजिए, सुन्नतों की किताब होती है सुन्नत, और उस पर अमल करने के फ़वाद, तो इस तरह की किताब ले लें, फैज़ान सुन्नत है वो ले लें, बच्चों को सुन्नतें सिखाएं, प्रैक्टिकल करवाएं। बच्चे जब पानी पिए तो बेटा बैठ कर पिए, प्यार से कहें, प्यार से बेटा बैठ कर पिए, बेटा बिस्मिल्लाह शरीफ पढ़कर पिए, बेटा तीन सांस में पिए, बेटा देख कर पिए, इस तरह प्रैक्टिस करवाते रहें, बैठ कर खाना खाएँ। फिर मैं दोनों मुबल्लिगीन से अर्ज़ करूँगा कि जैसे दुआएँ, इतना दुआ मांगते रहें, तो खाने से पहले की दुआ, खाने के बाद की दुआ, घर में दाखिल होने की दुआ, घर से निकलने की दुआ, मस्जिद में दाखिल होने की दुआ, मस्जिद से निकलने की दुआ, यानी कदम कदम पर दुआएं 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 दुआएं। यानी एक तरफ ये कि अगर आका करीम अलैहिस्सलाम ने ये दुआएं पढ़ी तो दुआ तो रब से की जाती है, तो आका से ताल्लुक़ मजबूत होगा तो रब से ताल्लुक़ मजबूत होगा, और बंदा चलते फिरते दुआएँ करता रहेगा, दुआएँ करता रहेगा। तो उससे मतलब क्या फरमाएंगे कुरबान भाई?
मैं इस हवाले से अर्ज करता हूँ, उससे पहले मैं अर्ज करना चाह रहा हूँ कि आपने जैसे सुन्नत के हवाले से बात की ना कि सुन्नतों पे अमल करना चाहिए, लेकिन इसमें बिलखसूस जो इलाज मुआलजे के मामलात होते हैं ना, जो अहादीस में आए हैं, इसमें भी जब आप देखेंगे शारहीन ने बात बताई है, वाजे की है बहुत सारे जगह पे कि ये इलाज फला नहीं कर सकते, फला कर सकते हैं, इसमें ये अमल कर सकते हैं, वो अमल नहीं कर सकते, इस मौसम में कर सकते हैं, उस मौसम में नहीं कर सकते। तो जो हदीस मुबारक हमारे सामने आए उसके जो दो जुमले हैं उससे हम नतीजा अखज नहीं कर सकते। इसके लिए जो हमारे उलमाए कराम है वो भी इसी बात की रहनुमाई फरमाते हैं कि आप माहिर डॉक्टर के पास जाएं, जो इस फील्ड के माहिरीन हैं उनके पास जाएं, और फिर देखें कि आया जो जिस इलाज का सुन्नत कह रहे हैं वो आया आपके लिए है भी موافق ہے بھی، فائدہ مند ہے بھی یا نہیں ہے، اور طبیعت کے موافق نہیں ہوتا، موسم کے موافق نہیں ہوتا. جو عرب تھے نا، عرب وہ گرم علاقہ تھا، اس کے مطابق آقا نامدار صلی اللہ علیہ وسلم نے علاج ارشاد فرمائے اور وہ آپ صلی اللہ علیہ وسلم کی پیاری گفتگو تھی وہ ہم تک پہنچے. تو بہت ساری چیزیں دیکھی جاتی ہیں، ماہرین بتاتے ہیں کہ اس میں عمل ہوگا یا نہیں ہوگا. تو اس وقت چونکہ بہت سارے ایسے دکانیں چل رہی ہوتی ہیں کہ جی یہ سنت علاج ہے اور ایسا ہے اور سنت میں شفا ہے، بالکل سنت کے اندر شفا ہے، لیکن اس کو طریقہ کار کے مطابق اپنانے میں اس پر عمل کریں گے تو پھر اس کے اندر شفا ہے.
کئی چیزیں تو ہوتی ہیں ایسے کہ جس کے لیے کوئی، جیسے رکن شورا نے کئی چیزیں بتائی نا، جیسے بیٹھ کر کھانا ہے،
کمال ہے.
اب اس کے لیے کوئی ضروری ہے کہ ڈاکٹر سے پوچھا جائے بیٹھ کر کھانے میں شفا ملے گی یا روزہ رکھنے میں کچھ ہوگا یا نہیں ہوگا؟ تو اس طرح کی تو چیزیں تو یہ علاج نہیں ہے، ایسے یہ بقاعدہ سنت پر عمل.
اچھا جو آپ نے بات کی نا کہ جیسے دعائیں وغیرہ کا سلسلہ ہوا جائے گھر کے اندر اور جو سنتوں کا ہے، اچھا اس میں پتہ ہے کیا، جب جو بڑے ہیں نا، بڑے والد ہیں، والدہ ہیں، بڑے بھائی ہیں، اچھا وہ خود پڑھتے ہوئے جائیں گے نا، تو جیسے مسجد کے اندر داخل ہو رہے ہیں تو داخل ہونے کی دعا پڑھ لی، سب گاڑی پہ بیٹھے سبحان الذی سخر لنا ھذا وما کنا، پڑھتے ہوئے جا رہے ہیں. اچھا ابھی بچے کو کچھ نہیں کہنا ہے، یہ پریکٹیکل میں بات عرض کر رہا ہوں. آپ ایک دو بار پڑھیں، دوسری بار پڑھیں، بچے کے ذہن میں سوال آئے گا یہ کیا ہو رہا ہے، یہ کیا پڑھ رہے ہیں. اچھا جب مسجد کے اندر داخل ہوتے ہیں تو وہ یہ سیدھا پیر اس میں کیوں داخل کیا جا رہا ہے؟ اچھا کہ آپ کھانا کھا رہے ہیں، کھانا لگ گیا ہے، اچھا بھلے بیٹھے ہوئے تھے ابو جان، یہ اٹھے ایک دم گئے وضو اور ہاتھ دھو کے پھر آ گئے. تو جب بیٹھے ہوئے کھانا لگ گیا اپنا شروع کر لیں، یہ اٹھ کے جانا، ہاتھ وغیرہ کیوں دھو رہے ہیں؟ تو جب سوال ذہن میں آتا ہے تو اس سے کیا ہوتا ہے، جب بچہ جواب مانگتا ہے، جواب پوچھتا ہے ابو اس طرح کرتے ہیں اس طرح کرتے ہیں، اس میں جو پختگی آتی ہے نا عمل کی، پختگی بہت اچھے انداز سے آتی ہے اور بچہ اس کو خود جو ہے نا اس کو لیا کرتا ہے. تو سب سے پہلے جو ہماری ذمہ داری ہے وہ یہ ہے کہ ہم خود اس پہ عمل کریں. یا میں ایسی چلا کہ بیٹا مسجد میں جانے سے پہلے دعا پڑھنی چاہیے، تو جب ہم اس پہ پہلے عمل کریں گے پھر ساتھ ساتھ ترغیب بھی دے بیٹا یہ مسجد میں جانے کی دعا ہے اور اس کو پڑھنا چاہیے، ہمارے نبی صلی اللہ علیہ وسلم نے مسجد میں داخل ہونے سے پہلے یہ دعا پڑھی ہے. بیٹا جب گھر میں آتے ہیں اللہ کے نبی صلی اللہ علیہ وسلم کا یہ طریقہ کار رہا ہے، اور جو بیٹا جب بڑے بیٹھے ہوئے ہوتے ہیں تو یہ انداز رہا ہے، کسی کو دینے کا یہ انداز ہے، لینے کا یہ انداز ہے، سیدھا ہاتھ کے استعمال کا یہ انداز ہے، جب یہ اس طریقے سے چلتا ہے. اچھا میرا یہ اس میں یہ ہے کہ آپ حکم دینے کے بجائے یہ بتائیں کہ یہ رسول اللہ صلی اللہ علیہ وسلم کا انداز، ایک تو محبت بڑھے گی، محبت بڑھے گی، اور اس کو پتہ چلے گا کہ یار یہ اتنا پیارا انداز، کیونکہ حضور صلی اللہ علیہ وسلم کا جو جو انداز ہے اس میں حسن ہے، ایک خوبصورتی ہے، ایک جسے کہتے ہیں نا کہ چاشنی ہے، مزہ ہے اس کے اندر. تو جب بچوں کو اس انداز سے بتایا جائے، اور جیسے آپ نے سائنسی فوائد بتایا، جو بچے ہوتے ہیں نا، بچے کا دماغ بچوں والا ہوتا ہے، اس طریقے سے بتایا جائے گا تو انشاءاللہ اس کا پھر وہ ایک وقت وہ آئے گا کہ وہ محبت اور عشق کے اندر ڈوب کے تمام کام کرنے والا ہوگا. اچھا یہاں پہ میں ایک بات اور عرض کروں کہ دیکھیں سنت پر بالکل عمل کرنا چاہیے، بالکل کرنا ہے، لیکن اگر کوئی شخص سنت پر عمل کرنا اس لیے چھوڑ رہا ہے کہ کوئی تکبر ہے، یا اس لیے چھوڑ رہا ہے کہ وہ کوئی حقیر جانتا ہے، جی نہیں یہ کیا، میں یہ نہیں چل رہا آج کل، یہ چل رہا ہے وہ آج کل میں ہی وہ لگا ہوا ہے، تو اس کی وحید آئی ہے. اب دیکھیں اس کو ہم اس بات سے سمجھتے ہیں، رسول اللہ صلی اللہ علیہ وسلم کی خدمت میں حضرت سلمہ بن اقبا رضی اللہ تعالی عنہ تھے، اور وہ ارشاد فرماتے ہیں کہ ایک شخص آیا اور اس نے آپ صلی اللہ علیہ وسلم کی خدمت میں کھانا کھایا آپ کے پاس بیٹھ کے، اور کھانا کھانے کے دوران اس نے الٹا ہاتھ استعمال کیا، تو آپ صلی اللہ علیہ وسلم نے اس کو ارشاد فرمایا کہ تم سیدھا ہاتھ استعمال کرو کھانے کے لیے، تو اس نے کہا کہ یہ کس سے یہ نہیں اٹھتا میرا، تو آپ صلی اللہ علیہ وسلم نے ارشاد فرما دیا اس کو کہ تم پھر ایسا ہی ہو، وہ کہہ رہا نا نہیں اٹھتا، حالانکہ جھوٹ بولا اس نے، جھوٹ بولا اور تکبر کی وجہ سے الٹا ہاتھ سے کھانا کھا رہا تھا، تو آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا ایسا ہی ہو. تو واقعی پوری زندگی اس کا ہاتھ کبھی منہ کی طرف اٹھا ہی نہیں، وہ ہاتھ ہی چل ہو گیا.
اللہ
تو دیکھا جائے تو یہ سنت ہے، سیدھے ہاتھ سے کھانا کھانا سنت ہے، لیکن اب اس سنت کو حقیر جاننا، اب حقیر جان کر چھوڑنا یا تکبر کی وجہ سے چھوڑنا یا کسی کو منع کرنا، اب یہ بات عام بات نہیں رہی ہے، اب یہ کام حرام کے درجے میں پہنچ گیا. اب آپ عام وہ نہیں ہے کہ چھوڑ دو تو مسئلہ نہیں اور ٹھیک ہے بہت خوبصورت بات ہے، نہیں، اب آپ حرام کی طرف چلے گئے ہیں، آپ تکبر کی طرف جا رہے ہیں، آپ جھوٹ کی طرف جا رہے ہیں، آپ حقارت کی طرف جا رہے ہیں، جو کہ حقیقت میں ایسا نہیں ہے. جیسے بھی ریسرچ بھی بیان ہوئی، فوائد بھی بیان ہوئے، اخروی دنیاوی، تو اگر ان تمام چیزوں کو بندہ ذہن میں رکھ کے کام کرتا ہے تو وہ دیکھ لے کہ وہ دنیا تو خراب کر رہا ہے لیکن آخرت جو خراب ہو رہی ہے نا اس کا جواب.
بہت پیاری بات. میرے مدنی چینل کے ناظرین، سنت کی خوشبو، میں تو عرض کروں گا ایک انڈیکس بنا لیجیے اپنے پاس، تو کتاب لے لیجیے، پھر اسٹیپ بائی اسٹیپ سلام کی سنتیں ہیں، بات چیت کی سنتیں ہیں، دیکھیں ایک دم اللہ عمل کی توفیق عطا فرمائے، لیکن گریجولی ہوتا ہے، کچھ نہ کچھ ہم اپنی عمل کو بڑھاتے رہیں، سیدھے ہاتھ سے لین دین کریں، بیٹھ کر پئیں، کھانا کھانے میں، یعنی ہر چیز کو ہم سنت کے مطابق لیتے چلے جائیں لیتے چلے جائیں، پھر یہ عادت میں شمار ہو جائے گا، وہ عمل عادت میں شمار ہو جائے گا. لیکن نیت یہی ہو کہ میرا یہ عمل آقا کریم علیہ الصلوۃ والسلام کی سنت کے مطابق ہے، میں اپنے محبوب آقا اللہ پاک کے آخری نبی صلی اللہ علیہ وسلم، ہمارے وہ پیارے آقا کہ جن کا میلاد مناتے ہیں، جن کی آمد کی خوشیاں مناتے ہیں، یہ ان کے طریقے ہیں، میں بھی عمل کر رہا ہوں، میرے سارے گھر والے بھی کر رہے ہیں، میرے سارے فیملی ممبرس کر رہے ہیں، بچے کر رہے ہیں، تو میں اپنے آپ کو، اپنے گھر کو، پورے معاشرے کو سنتوں کی خوشبو سے مہکا دوں گا. مدنی چینل دیکھتے رہا کریں، خوب دعوت اسلامی کے ماحول سے وابستہ رہیں، اسلامی بھائی مدنی قافلوں میں سفر کریں، جو بڑی عمر والے ہیں، بڑی عمر سے مراد جو بالغ ہیں، چھوٹے ہیں تو سمجھدار ہیں، اپنے گھر کے بڑوں کے ساتھ سفر کریں، اسلامی بہنیں اپنے محرم کو سفر کروائیں، کہ مدنی قافلوں میں سفر سے بہت سنتیں سیکھنے کو ملتی ہے، نماز سیکھنے کو ملتی ہے، اجتماعات میں شرکت کریں، دعوت اسلامی کے ویکلی اجتماعات ہوتے ہیں، اسلامی بہنوں کے اجتماعات ہوتے ہیں، ہر ہفتے کو مدنی مذاکرہ ہوتا ہے، تو یوں سیکھتے رہیے، سکھاتے رہیے. اور ہمارے یہ پروگرام کے پچھلا جو ای پی تھا وہ 100 EP کمپلیٹ ہو گئے، غالباً آج 101 ہمارے ای پی ہو گئے، تو ہماری مجلس نے بتایا تھا کہ یہ 102 یا 104 ہوں گے، تو ہمارے اس پروگرام کو 2 سال کمپلیٹ ہو جائیں گے، تو دوسری برسی ہوگی، برسیوں سے مراد 2 سال کمپلیٹ ہو جائیں گے. تو اللہ پاک اخلاص دے، یہ مدنی چینل ہے، یہ برکتیں لٹا رہا ہے، یہ دعوت اسلامی ہے، دعوت اسلامی سے کنیکٹ رہیے، اپنے بچوں کو بھی وابستہ رکھیے، اور پیار محبت سے گھر میں ایسا ماحول بنائیے، یقین کریں دنیا بھی اچھی، آخرت بھی اچھی، موت بھی اچھی، قبر بھی اچھی، اور انشاءاللہ جس آقا کریم علیہ الصلوۃ والسلام سے محبت کرتے ہیں، جن کا جشن ولادت مناتے ہیں، قیامت کے دن ان کے دامن میں آ جائیں گے، ان کے پرچم تلے ہوں گے، اور ڈھونڈا ہی کریں صدر قیامت کے سپاہی، وہ کس کو ملے جو تیرے دامن میں چھپا ہو، تو آقا سے محبت کریں گے، ان کے طریقوں پر عمل کریں گے، ان کی سنتوں پر عمل کریں گے، ان کا جشن ولادت منائیں گے، ان کا میلاد مناتے رہیں گے، تو انشاءاللہ دنیا اور آخرت میں بیڑا پار ہو جائے گا، اور آقا اپنے پیچھے پیچھے جنت میں لے جائیں گے اپنے غلاموں کو، اور پھر آقا کا جنت میں پڑوس مل جائے گا انشاءاللہ. اللہ ہمیں عمل کی توفیق عطا فرمائے. آمین. بجاہ نبی جل امین صلی اللہ علیہ وآلہ وسلم.
عافیت دے میرے مولا، عافیت مولا، معاشرہ ہو گھر